خدا ہو عشق مصطفیٰ، علم و عمل اصلاح معاشرہ، فقہ شریعت و طریقت کا ہے مجموعہ مدنی مذاکرہ،
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک وصحابک یا حبیب اللہ، الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. رسالة ضياء درود السلام، پیج نمبر 4، فرمان مصطفی صلی اللہ تعالی علیہ وآلہ وسلم، نمبر 13، بے شک تمہارے نام میں شناخت مجھ پر پیش کیے جاتے ہیں، لہذا مجھ پر احسن یعنی بہترین الفاظ میں درود پاک پڑھو. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. 1441 سنہ ہجری کی عید میلاد النبی صلی اللہ تعالی علیہ وآلہ وسلم گزار کر آج 13ویں رات بیٹھ گئی. عشاء کی نماز ادا کر کے کثیر عاشقان میلاد النبی جلوس میلاد النبی میں مرحبا یا مصطفیٰ کی دعائیں مچانے کے بعد عالمی مدنی مرکز میں تشریف لے آئے. الحمدللہ اب عشاء کی نماز پڑھ کر، یہ تو عصر میں بھی آ گئے تھے، مغرب بھی یہیں ادا کی، اور اب عشاء کی نماز ادا کرنے کے بعد الحمدللہ تشریف فرما ہے اور مدنی مذاکرہ جس میں سوال و جواب کا حصہ ہے اب وہ شروع ہوا چاہتا ہے. آپ سوالات کیجئے، ہر سوال کا جواب وہ بھی بے ثواب دے پاؤں یہ ضروری نہیں، بند پڑا تو عرض کرنے کی کوشش کی جائے گی، بھول کرتا پائے فوراً میری اصلاح فرمائیں، مجھے آئیں بائیں شائع کرتا اپنے موقع پر بلا وجہ اڑتا نہیں، شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ عز و جل. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
سیدی و سندی قبلہ امیر اہل سنت کی خدمت میں عرض ہے، الحمدللہ اس وقت مدنی کاموں کے سلسلے میں ترکی حاضری ہے، مختلف مقامات پر حاضری کی سعادتیں میسر آئیں. ترکیوں کا ایک انداز دیکھنے میں آتا ہے اور یہاں کے بعض ذمہ داران سے بھی اس کے حوالے سے معلومات برآ لی گئیں. نبی محترم شفیع امم تاجدار عرب و عجم صلی اللہ تعالی علیہ وآلہ وسلم کا نامی اسم گرامی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم جب ان کے سامنے لیا جاتا ہے، جب دوران گفتگو حضور صلی اللہ تعالی علیہ وآلہ وسلم کا نام شریف آئے، تو یہ محبت کے ساتھ اپنا ہاتھ سینے پر رکھتے ہیں، اپنی گردن کو تھوڑا سا جھکاتے ہیں اور ادب کے ساتھ درود پاک پڑھنے کی سعادت حاصل کرتے ہیں. برائے کرم اس انداز محبت کے حوالے سے کچھ رہنمائی فرما دیں. یہاں تک بھی بیان کیا گیا کہ ہمارے وہ نوجوان جو دین کی طرف سے اس انداز میں راغب نہیں ہیں، نماز وغیرہ کے حوالے سے بھی کوئی باقاعدگی نہیں ہے، ان میں بھی یہ عادت ہے کہ جب حضور پر نور شافع یوم نشور صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا نامی اسم گرامی آئے، درود پاک پڑھیں گے، ہاتھ سینے پر رکھیں گے، ادب کے ساتھ گردن کو کچھ جھکائیں گے، تو تو برائے کرم اس پیاری ادا کے حوالے سے کچھ ارشاد فرما دیجیے. اللہ تعالیٰ آپ کو دنیا و آخرت کی بھلائیاں اور برکتیں نصیب فرمائے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. ماشاءاللہ دعوت اسلامی کے مرکزی مجلس شورا کے رکن حاجی اسد مدنی ترک پہنچے ہوئے اس وقت مدنی کاموں کی دھمے مچانے کے لیے. تو انہوں نے ترکوں کا یہ عشق و مستی بھرا انداز بتایا کہ جب ان کے سامنے کوئی سرکار مدینہ صلی اللہ تعالی علیہ وسلم کا مبارک نام لفظ جو ہے محمد صلی اللہ تعالی علیہ وسلم تو وہ دل پر ہاتھ رکھتے ہیں یا سینے پر ہاتھ رکھتے ہیں. تو دل پر ہاتھ رکھتے ہیں یہ بھی مطلب معلومات ہے. تو دل پر ہاتھ رکھ کر یہ تھوڑا سر کو جھکاتے ہیں اور پھر درود شریف پڑھتے ہیں. انما ترکوں میں یہ معمول ہے. ترکوں کا عشق رسول مشہور ہے. انہوں نے مکہ مدینے میں ایک عرصے تک خدمت کی ہے. انہوں نے بڑی عشق کی داستانیں وہاں چھوڑی ہیں. اب بھی بہرحال آثار ان کے باقی ہیں. یعنی یہاں تک کہ اب بھی مسجد نبوی شریف کی تعمیرات جو کرتے ہیں نا یہ ٹھیکہ جو ترکوں کو ملتا ہے. اب بھی یہ ایسے عاشقان رسول ہے کہ کعبہ شریف کی کچھ تعمیرات کا سلسلہ ہوا ہوگا تو وہاں کے جو نکلے ہوئے پتھر مبارک جو مٹی پتھر یہ سارا سمیٹ کر یہ ترک لے گئے. وہاں کوئی مسجد ہے اس میں انہوں نے اس کو استعمال کیا ہوا ہے. اب مسجد نبوی شریف کی تعمیرات کے کام میں یہ جو بھی پتھر تراشنا ہوتا مدینے میں تراشتے نہیں تھے, مدینے سے باہر لے جاتے تھے کہ نہیں مدینے میں یہ ٹک ٹک کی آواز نہیں چلے گی, اللہ کے محبوب کو تکلیف ہوگی. تو یہ باہر لے جا کر اس کو بناتے. پھر جب یعنی وہ پتھر یا ماربل جو بھی سیٹ کرنا ہوتا تو ربڑ کی ہتھوڑی سے اس کو آہستہ آہستہ ٹک 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 کر کے سیٹ کرتے. تو یہ اب بھی مطلب اس گئے گزرے دور میں ان کا عشق رسول مثالی ہے. تو یہ انداز دنیا بھر میں رائج نہیں ہے, ترکوں میں رائج ہے اور کوئی حرج نہیں ہے. بہت اچھی بات ہے, مجھے تو واللہ بڑا پسند ہے. جب سے پتا چلا میں نے بھی تھوڑی تھوڑی کوشش پریکٹس کر رہا ہوں. مگر یار اپنے اندر کیا یار اتنا جذبہ ہے, کوشش کر رہا ہوں تھوڑی تھوڑی کہ میری بھی عادت پڑ جائے ترکوں والی. اچھوں کی نقل اچھی ہے, عاشقان رسول کی نقل اچھی ہے. محمد الرسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم صلاۃ وسلام علیک رسول اللہ.
آنکھوں کا تارا
ترکوں کے تعلق سے عرض کر رہا تھا کہ یہ نام محمد صلی اللہ تعالی علیہ وآلہ وسلم سن کر اس طرح یہ سر کو جھکاتے، دل پہ ہاتھ رکھتے ہیں، سر کو جھکاتے ہیں اور درود شریف پڑھتے ہیں. دوران گفتگو بھی اگر کوئی نام لے لے تو یہ اس طرح کرتے ہیں، آج بھی ان میں یہ انداز رائج ہے. تو اب اس پر یہ اعتراض نہیں ہو سکتا کہ صحابہ کرام نے کب ایسا کیا تھا یا کیا دلیل ہے. اس میں یہ آیت کریمہ ہے، وَتُعَزِّرُوهُ وَتُوَقِّرُوهُ، نبی کی تعظیم و توقیر کرو. تو مفسرین کرام نے اس میں یہ بیان فرمایا کہ جو جو تعظیم مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم کا طریقہ رائج ہو اور وہ شریعت کے سے نہ ٹکراتا ہو تو وہ اس آیت کے تحت داخل ہے الحمدللہ. تو ترکوں کا یہ طریقہ جو ماشاءاللہ عشق رسول میں ڈوب کر یہ لوگ نام محمد صلی اللہ تعالی علیہ وآلہ وسلم سن کر یہ یوں دل پر ہاتھ رکھ کر جو سر جھکا کر درستی پڑھتے ہیں، واقعی لائق تقلید ہے ماشاءاللہ. صد کروڑ مرحبا، اللہ ان کی برکتیں ہم کو بھی نصیب فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
ایک بڑا خوبصورت منظر ہمیں ملا ہے جشن ولادت، تو ماشاءاللہ مختلف انداز سے منایا ہی ہے. ایک ٹیکسی کے حوالے سے ایک بڑا خوبصورت منظر تھا. میں چاہوں گا اگر ہماری مجلس چینل کی مجلس اس کو دکھائے کہ ایک ٹیکسی ڈرائیور نے جشن ولادت کی خوشی میں، سبحان اللہ، یہ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی ولادت کی خوشی میں ایک شامی سنی مسلمان کا اپنے پیارے نبی صلی اللہ علیہ وسلم سے محبت کا انوکھا انداز. کہ ربیع الاول ہفتے کا دن تھا وہاں پر، تو نبی پاک صلی اللہ علیہ وسلم کی ولادت کی خوشی میں ٹیکسی کرایہ معاف، شہر میں جہاں مرضی ہو سفر کریں. تو یہ ماشاءاللہ ایک
جشن ولادت منانے کا ایک انداز ہے. ہمارے یہاں عید کے دن زیادہ لوٹ مار کرتے ہیں بعض لوگ. اللہ خیر کرے، اللہ تعالی ان کی اس کاوش کو قبول کرے اور ان کے لیے جنت کا داخلہ آسان فرما دے. مزہ آ گیا. دنیا بھر میں جشن ولادت کی دھوم ہے. یمن شریف کتنا بڑا اجتماعی میلاد ہوتا ہے ان کا، اللہ اکبر. اچھا عراق شریف میں بھی، اور خاص کر یہ کرد لوگ، یہ بھی دیوانے ہیں، اس میں جھنڈے لگاتے ہیں اور اس میں وہ لکھا بھی ہوتا ہے
قدوتنا محمد صلی اللہ علیہ وسلم.
یعنی قدوتنا محمد صلی اللہ علیہ وسلم،
ہمارے پیشوا محمد صلی اللہ علیہ وسلم، ہمارے پیشوا.
یہ مطلب جھنڈا مجھے تحفے میں آیا تھا عراق شریف سے، کسی کرد نے، شاید کرد نے یا کسی عراقی نے بھیجا تھا. لبنان میں آپ بتا رہے بہت زیادہ. تو یوں دنیا بھر میں جشن ولادت کا نہ صرف تصور ہے بلکہ مناتے دھوم دھام سے مناتے. جی ہاں مکے مدینے میں مناتے ہیں. ہاں ہاں پورے پورے بکرے کھلاتے ہیں 12 ربیع الاول کو، پورے پورے بکرے بھون کے اور دھوم دھام سے مولود کرتے ہیں. اہل مدینہ میلاد کرتے ہیں، وطنی جو ہوتے ہیں نا وہاں کے وہ بھی کرتے ہیں.
ہمارے پاس ایک اور منظر بھی ہے کہ عراق میں ایک شخص نے نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی ولادت کی خوشی میں 121 بکرے یہ ماشاءاللہ ذبح کروائے اور یہ
کیا
تقسیم کیا گوشت کو،
الحمدللہ ماشاءاللہ.
اگر کوئی ایسا باکس جس میں مور مبارکہ تشریف فرما ہوں اس سے کوئی کپڑا مس ہو جائے تو اب اس کپڑے کو دھونے میں کیا احتیاطیں کی جائیں، رہنمائی فرما دیجئے.
یعنی موئے مبارک کے صندوق سے، باکس سے وہ کپڑا مس ہوا، سبحان اللہ. اب ظاہر احترام کی دنیا تو وسیع ہے، جتنا تعظیم مصطفیٰ کرے گا اتنا اس کو فائدہ ہوگا. اب یہ کہ اس کپڑے کا بالکل احترام کرنا اچھی بات ہے، لیکن وہ دھونے میں یہ کہ جیسے دھویا तो अब वो पानी जो है वो गटर में ना बहाया जाए, कहीं छिड़क दिया जाए दीवार पे या कोने खाचे में या कहीं मैदान में या छत पर इस जगह पर कि सूख जाए। एक तरीका ये भी समझ में आ रहा है, अलबत्ता ये कि इसका कोई वैसे अदब ना भी करे तो गुनाहगार नहीं कहेंगे, कहने वो जाहिर है कि ये है दुश्वार काम है, हरज वाला काम, आदमी आजमाइश पे पड़ गए, सब ऐसा कर नहीं सकते। उस कपड़े से दूसरा कपड़ा टच हुआ, उससे फिर तीसरा कपड़ा टच हुआ, जिस बर्तन में धोया तो उस बर्तन में ये कपड़ा, अब उस बर्तन का क्या करेंगे, उसका भी फिर अदब। यूं दास्तान तवील हो जाएगी, लेकिन बहरहाल बात अब बानसीब। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
बिलाल अली यूके से, मेरा अमीर अहले सुन्नत से ये सवाल है, क्या सरकार सल्लल्लाहु अलैहि वसल्लम ने अंबिया की इमामत भी फरमाई है? जवाब इनायत फरमाए।
अल्लाह अकबर। सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम ने मेराज की रात बैतुल मुकद्दस में मस्जिद अक्सा के अंदर अंबिया किराम की इमामत फरमाई है। नमाज अक्सा में था यही सिर, मानिए अव्वल आखिर। नमाज अक्सा में था यही सिर, मानिए अव्वल आखिर। के दस्त बस्ता है पीछे हाजिर, जो सल्तनत आगे कर गए थे। ये यहाँ नबियों की तरफ इशारा है कि जो सल्तनत कर गए, जो अपनी अपनी उम्मत के तो सारे वो शहनशाह थे, वो सारे के सारे नबीजुल अंबिया इमामुल अंबिया के पीछे सफे बनाकर खड़े थे। सल्लू अलल हबीब
सल्लल्लाहु तआला अला मुहम्मद। एसएमएस के जरिए सवालात का सिलसिला है कि अगर कोई बंदा हिफ्ज कुरान पाक हिफ्ज करता है तो वो कितने अरसे तक उसको याद रखना जरूरी है?
मरते दम तक याद रखे, आज खुद ना भुलाए इसको, खुद ही मेमोरी फेल हो जाए किसी की, कि बाज़ोगत आखिरी वक्त में ऐसा भी होता है, बाज़ोगत हादसे में भी होता है कि मेमोरी खत्म हो जाती है, हाफ़ज़ा खत्म हो जाता है, अपने भाई को नहीं पहचानता, माँ को नहीं पहचानता, बेटे को नहीं पहचानता। अल्लाह ताला इसी हालत से महफूज रखे, बहुत कुछ आदमी भूल जाता है। तो वो एक और चीज है, याद सा एक बीमारी है, अर्ज खुद ना भुलाए, इसको पढ़ता रहे, सारी उम्र पढ़ता रहे, रोज का कम अज कम एक एक पारा तो पढ़ता ही रहे। इंशाल्लाह इस तरह दोहराई करते रहने से ज़रा याद होता है।
एक और सवाल है कि सबसे पहले कौन सा जबल, ये गलबन पहाड़ पैदा हुआ था?
जबल अभी कुबैस के बारे में बताते हैं कि मक्का मुकर्रमा में मस्जिदुल हराम के बाहर है, ये मतलब बहुत बड़ा पहाड़ है। बाबो बिलाल, बाबे बिलाल, वहां लिखा बाबो बिलाल अरबी तरकीब में, उसके सामने भी ये हिस्सा पड़ता है, और भी कई अबवाब है जिनके सामने ये जबल अबी कुबैस का हिस्सा पड़ता है। ये बड़ा तारीखी पहाड़ है, कहा जाता है इसी पहाड़ को कदमबोसी का शरफ बख्श कर प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम ने चांद के दो टुकड़े किए, और इसी पहाड़ पर जब हजर अस्वद जन्नत से तशरीफ लाया, मकाम इब्राहिम तशरीफ लाया, ये जो दो पत्थर है तो ये इसी पहाड़ पर तशरीफ फरमा रहे, जबल अबी कुबैस पर। कहा जाता है कि इसी पहाड़ पर जबल अबी कुबैस पर हजरत सैयदना आदम सफीउल्लाह अला नबीना अलैहिस्सलाम का मजार है, लेकिन मस्जिदुल खैफ के बारे में भी बताया जाता है, अल्लाह बेहतर जाने। जबल अबी कुबैस पर जहां चांद के दो टुकड़े फरमाए गए थे वहां एक मस्जिद बनी हुई थी, मस्जिद हिलाल। अल्हम्दुलिल्लाह मैं उस मस्जिद में गया हूँ, अल्हम्दुलिल्लाह। वह जवानी थी, पहाड़ पर चढ़ना मुमकिन था, अब तो जाहिर है अब तो खैर चढ़ भी नहीं सकते, अब तो इन्होंने शाही महल बना दिया है, शाही महल वहां बन गया है, और अब वहां پھر ایک وہاں حادثہ ہوا تھا، واردات ہوئی تھی، وہ دھماکہ ہوا تھا اور کچھ لوگ شہید ہوئے تھے حجاج حج کے موسم میں. پھر یہ کہ وہاں وضو خانہ غاریں وغیرہ سب بند کر دی گئی، اور اس کے مطلب ہے کہ اب جبل ابی قبیس پر جانا یوں ممکن نہیں ہے. صلو علی الحبیب
صلی اللہ تعالی علی محمد.
میں ارشد تاریہ کویت سے بول رہی ہوں. پیارے باپا جان، آپ کو اور تمام مسلمانوں کو جشن عید میلاد النبی مبارک ہو. میرا آپ سے یہ سوال ہے کہ محمد حتیم نام رکھ سکتے ہیں؟
لفظ محمد لگائے بغیر اگر چاہیں تو حتیم نام رکھنے میں حرج نہیں. ایک صحابی کا نام بھی حتیم ہے، کیا بات ہے. چلو پھر تو دو نسبتیں ہو گئی نا، ایک پہلے نسبت وہ بھی اچھی نسبت ہے کہ کعبہ شریف کا حصہ ہے، وہ عین کعبہ ہے، حتیم جو ہے وہ کعبہ ہی ہے. وہ خرچ کی کمی کی وجہ سے وہ حصہ چھوڑ دیا گیا تھا اس وقت، اب تو خیر پیسے بہت ہیں لوگوں کے پاس، نہ اس وقت اتنے مسلمان تھے. تو بھارت تو یہ حتیم پھر صحابی کا نام بھی ہے، دو نسبتیں ہوئی. تو نسبت کی برکت سے نام حتیم رکھ لیں، مگر ساتھ میں لفظ محمد بولنا مناسب نہیں ہے. اگر محمد حتیم کسی نے رکھا تو اس کو ہم گناہگار یا ناجائز نہیں کہیں گے. لفظ محمد اسی نام کے ساتھ لگے گا جو اس نام کے شاہ نشان ہو، جیسے حسن تو اس کے ساتھ لگے گا. بہرحال یہ کہ اگر کسی نے لگایا کوئی گناہگار نہیں، علماء بھی نام میں محمد لگاتے ہیں، لیکن میں جو بات کر رہا ہوں وہ فیضان رضا بیان کر رہا ہوں. فتح رضویہ شریف میں جو ہے، اور سرکار مفتی اعظم ہند رحمت اللہ تعالی علیہ کے جو مطلب یعنی کہ وہ ارشادات ہیں، میں نے ان کی روشنی میں یہ جواب عرض کیا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
میں متن رضا بول رہا ہوں. پیارے بابا جان، یہ بتائیے کہ ہم بچوں کو مسجد کا کس طرح احترام کرنا چاہیے؟
مسجد کا احترام تو بچوں کو بھی کرنا چاہیے، بڑوں کو بھی کرنا چاہیے، اور بہت چھوٹے بچوں کو تو مسجد میں لانا بھی نہیں چاہیے جبکہ وہ ان کے یہ خطرہ ہو کہ یہ پیشاب وغیرہ کر دیں گے، ظن غالب ہو، تب تو لانا گناہ ہے. اور اگر یہ ذن غالب ہے کہ یہ کریں گے نہیں بتا دیں گے، بڑے تھوڑا سمجھدار بچے ہوتے ہیں تو بتا دیتے ہیں، تو اس کو لانا بھی مکروہ تنزیہی ہے، بہتر یہ ہے کہ اس کو بھی نہ لایا جائے. اچھا اب بتا تو دیتا ہے، بچہ بھی سمجھدار ہے، لیکن مسجد میں شور کرتا ہے، ادھر بھاگتا ہے ادھر دوڑتا ہے، تو اس کو بھی لانا ناجائز ہے. یہ مسجد کا احترام پامال کرتا ہے، جیسے وہ ہمارے تراوی میں خاص کر وہ بچوں کا ہجوم ہو جاتا ہے مسجد میں، پھر یہ جو کبڈیاں کھیلتے ہیں غل گپاڑے کرتے ہیں، تو حالانکہ وہ سمجھدار ہوتے ہیں، لیکن ان کو لانا بھی جن کے والد کو پتا ہے کہ یہ سب سے حرکتیں کرتا ہے تو نہ لائے. اچھا بعض بچے سے ہوتے ہیں اکیلا لاؤ تو یہ شرافت سے بیٹھا ہوگا، تو اب ایسی صورت ہے کہ یہ اکیلا اس کا باپ لاتا ہے اور کوئی مسجد اور بچہ نہیں ہے اس کو پتا ہے، ایسی صورت میں گناہگار نہیں ہے. لیکن جہاں دوسرا بچہ آیا تو اب یہ مل بیٹھے دو دیوانے، اب لگے یہ، تو اب اس میں اس کے والد پر واجب ہے کہ فوراً اپنے بچے کو اس سے چھڑائے اور اس کو فارغ کرے، گھر لے جائے، جو بھی کرے اس کو قابو کرے. اب تراوی پڑھ رہے ہیں اور بچے شور مچا رہے ہیں، بے شک ہے بچہ اگر آپ کا شور مچا رہا ہے وہ تراوی کی بھلے آپ کی جماعت جاتی ہو تو جائے، لیکن بچے کو بہرحال آپ نے قابو میں کرنا ہے، ترکیب کرنی ہے اس کی. اگر نہیں اس شرافت سے بیٹھتا، مشکل ہوتا ہی ہے شرافت سے بیٹھے بچے، اس لیے اس کو گھر بھیج دیا جائے، کوئی ہے نہیں تو آپ خود چھوڑنے جائیں، اس کو گھر پہنچا دیں، اس کی امی کے کھاتے میں ڈال دیں، اس کو وہ سنبھالے. یہ مسجد مسجد ہے، مسجد حدیث پاک میں بالکل ارشاد ہے کہ مسجد کو بچوں اور پاگلوں سے بچاؤ. مسجد میں بلند آوازیں کرنے سے یعنی شور مچانے سے بچاؤ مسجد کو. اب ایسے بعض لوگ آصف زدہ کو لے آ جاتے ہیں، وہ جن چڑھا ہوا ہوتا ہے، یہ دیکھے میں نے یہاں، وہ لے آتے ہیں، وہ پھر وہ تماشا بنا رہا ہوتا ہے، مداری بنتا ہے چاروں طرف، لوگوں کا غول ہوتا ہے، کبھی وہ اجتماع میں اس میں اس میں لے آتے ہیں اس کو، بھی اس کو جن چڑھ جاتا ہے. اب جن چڑھتا ہے ڈھونگ کرتا ہے خدا بہتر جانے، تو وہ तो हिस्से को बिल्कुल संभाल कर पकड़ के यानी जिसके इख्तियार में है, ऐसा पावरफुल आदमी है तो उस पर वाजिब है कि उठा कर मस्जिद से बाहर पहुंचा दे। लेकिन ये कि अगर वो कोई बेचारा कोशिश करेगा उसको बाहर ले आने की, चार उसके हमदर्द करेंगे बेचारा जानबूझ के थोड़े, उसको तो मजबूर है, बीमार है, तो ये बीमारी स्थान और हॉस्पिटल नहीं है, मेंटल हॉस्पिटल में ये उसको ले जाओ, ये मस्जिद है, इबादत की जगह है। फिर ये कि ये इस तरह वो हाथ से बोरिया आया तो ये पेशाब भी निकल सकता है, उसका बहुत कुछ हो सकता है, तो ये मस्जिद इस काम के लिए नहीं है। इसी तरह ऐसा मरीज के जैसे मिर्गी के मरीज से वास्ते पड़े होंगे आपके, बाद पहली सफ में वो होता है, धड़ाम से गिरता है और सारी सफ तितर बितर नमाजी खौफ जदा के क्या हो गया, वो बेचारा गिर जाता। तो ऐसे मरीजों को भी घर में नमाज पढ़े, जब इनको पता है कि मेरे को दौरे पड़ते हैं और ये इस तरह दूसरों को भी तकलीफ परेशानी, फिर मुंह में राल निकल रही है तो वो भी मस्जिद की दरी खराब हो रही है, तो सर फटा बेचारे का, तो खून निकला तो मस्जिद की दरी नापाक, कारपेट नापाक, पाक कौन करे कैसे करे, मसाइल खड़े कर दिए। तो आप बोलो बेचारा है, वाकई बेचारा है, मुझे भी इससे हमदर्दी है, लेकिन इस बेचारे को मस्जिद इस इन बेचारों के लिए नहीं है। मेरा घर हाजिर है पर अल्लाह के घर में इसको शरीयत ने इजाजत नहीं दी ऐसे हालात में, समझे? तो आपको रहम आता अपने घर ले जाए, खिदमत करें इसकी, जो ये रहम करना चाहिए। लेकिन ये कि मैं शरीफ मसाइल अर्ज कर रहा हूँ कि मस्जिद को हर तरह की आलूदगी गंदगी शोर शराबा से बचाना जरूरी है, सफाई सुथराई बहुत जरूरी है। ये मस्जिद है, मेरा तेरा घर नहीं है, हम अपने घर का कैसा ख्याल रखते हैं, किसी को नहीं आने देते। तो बहरहाल इसी तरह जो जबान से लोगों को ईजा देता है उसका भी लिखा है कि इसको भी मस्जिद से जो निकाल सकता है उसको निकाल दे। बाज होते हैं मस्जिद में वो अड़ाउड़ी कर देते हैं, शोर शराबा कर देते हैं।
ये समझना इतना मुश्किल इसलिए नहीं लगता मुझे, जो थोड़ा बहुत पढ़ा लिखा समझदार होगा, जिसने दुनियावी तौर पर एक चीज को समझा होगा और हमारी बातों पर बाज होगा, उसको कुछ कंफ्यूजन पैदा हो जाती है कि यार ये क्या। दुनिया के कई ममालिक ऐसे हैं जिनमें वीजा उस वक्त तक नहीं मिलता जब तक आपका मेडिकल टेस्ट ना हो जाए, आपका मेडिकल टेस्ट होता है, और अगर उनके ममालिक में जिन डिजीज के पर्सन को अलाउ नहीं होता उनको ये वीजा भी नहीं देते। तो वो सारी चीजें हैं क्योंकि उन्होंने अपने उसूल बनाए हुए हैं अपनी रियासत अपनी ममलिकत के। तो अल्लाह करीम ने अपने घर मस्जिद के भी उसूल अता फरमाए हुए हैं, उसके प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम ने अता फरमाए, जो हमें हमारे उलमा उन उसूलों को कुरान और हदीस से निकाल कर बयान कर रहे होते हैं। तो उसूल तो उसूल होते हैं, तो मस्जिद के भी उसूल हैं, और हर मुसलमान को उन उसूलों को ना सिर्फ समझना चाहिए बल्कि उसको मानना चाहिए, और जहां जहां उसका है जरूरत उस पर अमल करवाना भी चाहिए।
माशाल्लाह, ये तो शायद इंटरनेशनल कानून होगा।
हाँ, अब कई ममालिक ऐसे हैं।
नहीं, इंटरनेशनल होगा ये, यानी यहाँ तक के वीजा बढ़ाना होता है ना मुल्क के अपने, भले वो रेजिडेंसी है अपने पास वो मुल्क। अच्छा, फिर ये होता है कि इनकी मखसूस मतलब लेबोरेटरी होगी और जगह का ये नहीं मानेंगे, वहीं से टेस्ट कराओ, इतने सारे पैसे भरो, अगर रहना हमारे मुल्क में तो हमारी लेबोरेटरी से टेस्ट कराओ, इतने सारे पैसे भरो, और हमें फिर ये अगर इनके काम का हुआ ना तो ये रखेंगे। एक ईसाई भाई ने किस्सा बताया था, इसके बाद को बेचारा वो सर्विस के लिए आया होगा ईसाई भाई, फिर हो सकता है वो दोबारा होकर टेस्ट उससे करवाया होगा वीजा बढ़ाने के लिए या कुछ ऐसा हुआ होगा, तो उसमें गालिबन हेपाटाइटिस निकल आया उसके वीजा में गालिबन, या पता नहीं कौन सा मर्द निकल आया, उसको नहीं बताया, उस आदमी को नहीं बताया, उसको बस मेहमान बना लिया, तकलीफ मारपीट नहीं की, कोई अटकड़िया नहीं डाली, उसको मेहमान बना लिया। अब आप जा नहीं सकते, हाँ ये एयरपोर्ट है, ये टाइम है आपका, आप फ्लाई कर जाए, और डिपोर्ट कर दिया उसको, कोई ऐसा मरज, ये
अपील भी अलाउ नहीं है
ना, कुछ भी
ना, ना वकील भी नहीं कर सकते अपील, यानी ये बात केस ऐसे जिनमें आपको वकील करने की इजाजत है, लेकिन डिजीज और लेबोरेटरी टेस्ट और तरह की बात चीजें ऐसी है जिनमें वकील करने की इजाजत नहीं है, बस वो उस मुल्क में अब आपको एफोर्ड नहीं कर सकते।
ये सोचो उस गरीब पर गुजरी क्या है यार, वो गरीब बेचारा कोई मेरा ख्याल है इंडियन मुस्लिम था, वो उस पर गुजरी क्या होगी यार, गरीब आदमी बेचारा क्या कर्जे चढ़े होंगे, क्या मसले होंगे, और वो कमाने के लिए आया था, भगा दिया उसको बिल्कुल यानी बाहर जाने, क्योंकि वो खतरा होगा ना कि भाग जाएगा, छुप जाएगा इधर उधर, बीमारी फैलेगी इसकी वजह से। अब उसमें बेचारे कसूर किया था उसको, यूं बोल के मतलब कि तुम इलाज कर लो, जब क्लियर हो जाओ तब आना। हाय हाय, ये नहीं, ये सब ओके है
जी, मैं यही अर्ज करने जा रहा हूं,
मैं ये पागल को ले आओ जो सबको मतलब उलट पलट करके पछाड़े मार रहा है, बेचारे मर रहे हैं।
आप जैसी शख्सियत
घर पे ले जाओ ना, रहम आता है तो।
आप जैसी शख्सियत भी और दीगर जो हमारे इस तरह के मसल बयान करते, तुम बदकिस्मती हमारी बात ऐसा तबका है, ले इनका अपना अजीब लोग है, मतलब ये कोई बात हुई यूं करके भले आप हम, अच्छा हम कहते हैं फिक्की मसला, तो फिक्की मसले पर भी ये सोते हैं, फिक्की मसला क्या होता है, तो फिर ये वजाहत भी हमको जरूरी हो गई है, ये कुरान और हदीस से जो तालीमात हासिल होती हैं हम वो आप तक पहुंचाने की कोशिश कर रहे हैं, तो ये मतलब के नहीं समझने के लिए तैयार होते हैं, क्योंकि बचपन से ना पढ़ा सीखा समझा तो है नहीं, और आज अल्लाह की करोड़ रहमत है चले अभी भी पता तो चल रहा है ना, बच्चों को आप पीछे करें बाबा सफ के अंदर जो बच्चे मस्ती कर रहे होते हैं, बाप ने अपने साथ खड़ा रखा होता है, आप मोहब्बत से भी बच्चे को पीछे हटाएं, बाप को बुरा लगता है, बल्कि ऐसा लगता है जैसे कि अभी बच्चे को ले खुद मस्जिद से बाहर चला जाएगा, लड़ते हैं कि यार ये को बात हुई, हमारा बच्चा हमारे साथ खड़ा नहीं रहेगा, खो जाएगा तो, यानी इतना बच्चा छोटा लाएंगे से खो जाने का भी डर है, भले बेचारा दूसरों की नमाजों को ये जाया करे, तो ये मस्जिद का काम। अब जैसे हफ्तावार इज्तिमात बापा हमारे होते हैं, इसमें बाद इतने छोटे छोटे बच्चों को ये अपने साथ हफ्तावार इज्तिमात में लेकर आते हैं, फिर एक से ज्यादा बच्चे जब जमा हो जाते हैं ना, तो फिर हफ्तावार इज्तिमात में या दीगर जैसे मदनी मुजाकरा ये सारी कोई चीज हो, वो जब इतने सारे बच्चे जमा हो गए ना, बेचारे खुद सुनेंगे ना दूसरों को सुनने देंगे, ये एक अलग मसला है। फिर मस्जिद के अदब का जब मस्जिद, हमारे नॉर्मल इज्तिमा तो मस्जिद में होते हैं,
अल्लाह करीम हिदायत दे, ये बच्चे बस एक यानी कोई भी तो शरारती बच्चा होता है ना, ये बच्चों की सप भी बनती है ना, उसमें यूं करके एक को धक्का मारेगा ना, वो सारी लाइन गिर पड़ेगी बच्चों की, की 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 की, और कोई चीख रहा है, कोई कुछ कर रहा है, इस तरह ये बच्चे बच्चे होते हैं, इनको नहीं शऊर होता, बड़ों को समझना चाहिए। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
सर मेरे मौला साहब से ये पूछना था कि सर सदका अगर देना हो किसी को, तो उससे पहले बता दे कि हम सदके की नियत में आपको दे रहे हैं, या चुप करके उसके दे दे, उसे दे दे,
बताने की जरूरत नहीं है। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
SMS के जरिए सवालात का सिलसिला है, क्या किसी कौम पर जुए का अजाब नाजिल किया गया है?
जुए जो सर में बालों में टोला जिसको मेमनी में बोलते हैं
जी जी,
तो ये जुओं का अजाब, खून का अजाब, मेंढकों का अजाब, ये बनी इसराइल पर ये आए हैं। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
सरकार क्या
मरहबा,
सरकार क्या
मरहबा, मुबारक माशाल्लाह, बच्चों ने बच्चे थकन दूर कर देते हैं, बंदा थका थकाया घर जाए ना, वो बच्चा लिपट जाए भाग के आके, थकन दूर हो जाए, ये बच्चों ने भी माशाल्लाह थकन दूर की, एक तरह से मजा आ गया माशाल्लाह, है ना, हमारा बच्चा बच्चा आशिक़े रसूल है अल्हम्दुलिल्लाह, क्या बात है। अल्लाह इनके वालिदैन को भी खूब बरकत दे दे, कि सर वालिदैन की तरबियत होती है, वरना तो बच्चे आजकल गाने बोल रहे होते हैं। अल्लाह करीब हमारे बच्चों को तिलावतें और नाते کرنے والا بنائے, تلاوتیں کرنے والا اور نعتیں پڑھنے والا بنائے.
مجھے اس شعر کا مطلب معلوم کرنا ہے, کوئی آیا لے کے چلا گیا کوئی عمر بھر بھی نہ پا سکا.
کوئی آیا پا کے چلا گیا کوئی عمر بھر بھی نہ پا سکا, میرے مولا تجھ سے گلا نہیں یہ تو اپنا اپنا نصیب ہے.
بھیا ہمارے اکابرین میں سے کسی کا نہیں, بزرگوں میں سے نہیں ہے, کسی عام شاعر کا یہ شعر غالباً اعلی حضرت کا یا اس طرح کسی عالم کا ہو یہ لگ نہیں رہا. لیکن یہ شعر غلط بھی نہیں ہے معنی کے اس پاس, کہ بعض اوقات یہ کہ کوئی یعنی کہ فوراً کسی کا کام بن جاتا ہے, بگڑی بن جاتی ہے اس پر, وہ منزلیں طے کر جاتا ہے, کوئی ایک پڑا رہتا ہے لیکن برسوں تک بھی وہ منزلیں طے نہیں کرتا. اس کو یوں سمجھو کہ مدرسے میں کئی بچے پڑھ رہے ہوتے ہیں, حفظ کر رہے ہوتے ہیں, کوئی ایسے بھی ہوتے ہیں کہ جو چند مہینوں میں قرآن کے حافظ ہو جاتے ہیں, کوئی بیچارے برسوں تک وہ کوشش کرتے رہتے ہیں کہ حفظ کر نہیں پاتے, حافظ نہیں ہوتے. عیسائی دنیاوی تعلیم میں بھی اس طرح ہوتا ہے کہ بعض ذہین ہوتے تو فوراً ترقی مل جاتی ہے, بعض ایسے ہوتے کہ بیچارے وہ بس پڑے رہتے ہیں.
اعلیٰ حضرت کی مثال یہاں دی جا سکتی ہے, پیر صاحب کی بارگاہ میں حاضر ہوئے اور اجازتیں اور خلافت اور کیا کیا لے کر آپ کو اسی ٹائم
پہنچتے ہی پہلی ہی بس بیعت کی اور خلافت دے دی. تو جب عرض کیا گیا کہ آپ کے یہاں تو بہت سختی ہے, اتنی آسانی سے خلافت ملتی نہیں ہے, تو آپ نے کیسے دے دی, تو فرمایا کہ اوروں کو تیار کرنا پڑتا ہے اور یہ احمد رضا جو ہے یہ تیار شدہ آ گئے, میں نے بنائے ملے ہیں, صرف نسبت کی ضرورت تھی وہ ان کو حاصل ہو گئی. اور بلکہ ان کو تم کیا جانو, اگر قیامت کے دن میرے رب نے مجھ سے پوچھا کہ کیا لائے ہو تو میں احمد رضا کو پیش کروں گا کہ مولا یہ لایا ہوں گا, ایسے قابل شخصیت کے مالک تھے میرے اعلی حضرت رحمت اللہ تعالی علیہ. سرکار مفتی اعظم ہند رحمت اللہ تعالی علیہ کو جب اعلی حضرت نے اپنے پیر بھائی حضرت سید شیخ احمد نوری رحمت اللہ تعالی علیہ کی بیعت کروائی 6 مہینے کی عمر میں بیعت کروائی, تو اسی کے ساتھ ان کے پیر و مرشد احمد نوری نے مفتی اعظم ہند کو خلافت بھی دے دی. تو یہ بس پہچان ہوتی ہے بزرگوں کو کہ یہ آگے بہت بڑی شخصیت کے مالک ہوں گے. کوئی آیا پا کہ چلا گیا, کوئی عمر بھر بھی نہ پا سکا, میرے مولا تجھ سے گلا نہیں یہ تو اپنا اپنا نصیب ہے. گلا منا شکوا. صلو علی الحبیب
صلی اللہ علیہ.
ایس ایم ایس کے ذریعے سوال ہے کہ مسجد کے امام کے لیے کیا کیا شرائط ہونی چاہیے.
بہار شریف کے تیسرے حصے میں وہ شرائط لکھی ہوئی ہے. خالی لوگ یہ سمجھتے ہیں جہاں داڑھی ہمارے یہاں الحمدللہ پوری داڑھی کا ذہن تو ہے, ایک تعداد کا ایک مٹھی, تو یہ سمجھتے کہ داڑھی پوری ہو تو بس یہ شرائط پورے ہو گئے, یا آواز اچھی ہو تو شرائط پوری, یہ نہیں ہے. بلکہ سچی بات ہے کہ داڑھی بھی شرط نہیں ہے, شرائط اور ہے. داڑھی واجب ہے اگر چھوٹی رکھتا ہے کاٹ کے تو نماز ہو جاتی ہے نا, تو شرط نہ ہوا نا گناہگار ہوگا, لیکن شرط نہیں ہے یہ, شرائط اور ہے. اور یہ تو ایک ظاہر ہے کہ ایک مشکل ٹاپک ہے اور پورا ٹاپک ہے یہ, تو یہ اس میں بہار شریف کے تیسرے حصے میں امامت کا بیان اس میں پڑھ لیجیے. صلو علی الحبیب
صلی اللہ تعالی علی محمد.
فرمان مصطفی صلی اللہ تعالی علیہ وآلہ وسلم, لا الہ الا اللہ الحلیم الکریم, سبحان اللہ رب السماوات السبع ورب العرش العظیم. جس نے 3 مرتبہ پڑھا تو اس نے گویا شب قدر حاصل کر لی. آئیے مل کے پڑھتے ہیں, لا الہ الا اللہ الحلیم الکریم سبحان اللہ رب السماوات السابعي ورب العرش العظيم. لا إله إلا الله الحليم الكريم. سبحان الله رب السماوات السبع ورب العرش العظيم. لا إله إلا الله الحليم الكريم. سبحان الله رب السماوات السبع ورب العرش العظيم. حضرت سیدنا عبداللہ بن عمر بن عاص رضی اللہ تعالی عنہما فرماتے ہیں جو یہ دعا کسی مجلس سے اٹھتے وقت تین مرتبہ پڑھے تو اس کی خطائیں مٹا دی جاتی ہیں، اور جو مجلس خیر و مجلس ذکر میں پڑھے تو اس کے لیے خیر یعنی بھلائی پر مور لگا دی جائے گی. آئیے مل کے پڑھتے ہیں. سبحانک اللہم وبحمدک لا الہ الا انت استغفرك واتوب اليك. سبحانك اللهم وبحمدك لا اله الا انت استغفرك واتوب اليك. سبحانك اللهم وبحمدك لا اله الا انت استغفرك واتوب اليك. صلوا على الحبيب صلى الله تعالى على محمد.
في خدا عشق مصطفى عمل اصلاح معاشره فقه شريعت و طريقت کا ہے مجموع مدنی مذاکرہ.